آیت کریمہ ہے جس پر خدا احساس کی عرصے سے پیش کر رہا ہوں. اللہ تبارک و تعالی نے اس میں ہم سب کو تقوی کا حکم دیا اور پھر تقوی حاصل کرنے کے لیے دو اہم باتیں ارشاد فرمائیں. ایک یہ کہ وَبْتَغُوا إِلَيْهِ الْوَسِيلَةِ یعنی اللہ تبارک و تعالیٰ تک پہنچنے کے لیے اس کا قرب حاصل کرنے کے لیے وسیلہ تلاش کر, اور دوسرا وَجَاهِدُوا فِي سَبِيلِ, اس کے راستے میں محنت کرو, کوشش کرو, لَعَلَّكُمْ تُفْلِحُونَ, تاکہ تمہیں فلاح ہو. تو ابھی پہلے حصے کا میں بیان کر رہا ہوں, ابتغوا الیہ الوسیلہ, اللہ تعالیٰ تک پہنچنے کا راستہ تلاش کرو. اور جیسا کہ بار بار عرض کیا ہے مفسرین نے, اس وسیلے سے مراد لیا ہے عمل صالح, نیک کام. کوئی بھی نیک کام ہو, جب بھی اس نیک کام کرنے کا موقع مل جائے تو اس کو سمجھو کہ یہ اللہ تک پہنچانے کا ذریعہ ہے. اور جیسا کہ پہلے بھی عرض کیا کہ اللہ تعالیٰ تک پہنچنے کے راستے بے شمار ہیں, اعمال صالحہ کی ایک طویل فہرست ہے جس کو قرآن کریم نے نیک عمل قرار دیا, یا نبی کریم سرورت عالم صلی اللہ علیہ وسلم نے نیک عمل قرار دیا. تو وہ سارے کے سارے نیک اعمال اللہ تعالیٰ تک پہنچانے کا ذریعہ ہیں. آدمی اگر ذرا دھیان سے, توجہ سے کوئی نیک عمل یہ سوچ کر اختیار کرے کہ اس کے ذریعے مجھے اللہ تعالیٰ کا قرب حاصل ہوگا, اللہ جل جلالہ سے میرا تعلق مضبوط ہوگا, تو انشاءاللہ وہ رفتہ 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 اللہ تعالیٰ تک پہنچ جائے گا. تو جیسے میں نے عرض کیا تھا کہ بہت سے طریقے ہیں, لیکن دو طریقے ایسے ہیں, دو کام ایسے ہیں کہ اگر آدمی ان کی مشق کر لے, عادت ڈال لے, اپنے آپ کو اس کا عادی بنا لے, تو وہ اللہ جل جلالہ تک پہنچنے کا انتہائی مختصر, آسان, مؤثر اور مضبوط طریقہ ہے. دو طریقے, مگر مشکل یہ ہے کہ وہ آسان بہت ہے. مشکل یہی ہے کہ آسان بہت ہے, اور ان آسان باتوں کو اگر کہا جائے تو بعض اوقات ان کی قدر نہیں ہوتی. کوئی مختصر بات کہہ دی جائے تو اس کی قدر, کوئی آدمی بہت سخت بیمار ہے اور بہت سے طبیبوں کے پاس, معالجوں کے پاس گیا, بیماری دور نہیں ہو رہی, تو اگر اس کو کوئی طبیب یہ کہے کہ بھائی تم کلونجی کھا لیا کرو, تو کلونجی معمولی سا دانا ہے, تو اس نے کہا یہ کیا بات ہوئی, اتنی بڑی بیماری, سارے حکیم علاج اور ڈاکٹر کو آزما لیا, ہوموپیتھک کو آزما لیا, لیکن وہ اتنی بڑی بڑی دوائیں انہوں نے نسخے تجویز کیے, کسی سے فائدہ نہیں ہوا, یہ کیا بتا رہا ہے کہ ایک کرو جی اس کی قدر ہی نہیں ہو. تو چھوٹا ہونے کی وجہ سے, مختصر ہونے کی وجہ سے بعض اوقات قدر نہیں ہوتی. میں نے اپنے ایک استاد سے واقعہ سنا, حکیم اجمل خان صاحب مرحوم, بہت مشہور حکیم تھے, بڑے اپنے زمانے کے جید اور حاذق طبیب تھے. تو ان کے پاس ایک ایسے ہی مریض آئے اور اس نے کہا جی میں بہت علاج کرا چکا, فائدہ نہیں ہوتا, بیماری بڑھتی چلی جا رہی ہے, کوئی مجھے نسخہ نہیں. हकीम साहब ने कहा कितने मरीजों का इलाज कराया, उन्होंने बताया फला फला, क्या क्या नुस्खे इस्तेमाल किए वो बताए। कहा कि भाई तुम्हारी बीमारी तो है लंबी चौड़ी और इसके लिए मुझे दवा बनानी पड़ेगी, तुम्हारी दवा बनाने में कुछ वक्त लगेगा और उसकी तैयारी में पैसे भी खर्च होंगे। उस जमाने के लिहाज से उन्होंने कहा शायद 500 रुपए लगेंगे दवा बनाने पर, 3 दिन लगेंगे, 3 दिन के बाद आना है। तो 3 दिन तक इंतजार करता रहा बड़े इश्तियाक से कि हकीम अजमल खान साहब मुझे बहुत जबरदस्त कोई दवा देंगे और फायदा होगा। 3 दिन के बाद 500 रुपए लेकर पहुंचा तो हकीम साहब ने उसको छोटी छोटी गोलियां, चांदी कवर लिपते हुई गोलियां दे दी कि ये गोलियां जो है ये 3-3 गोलियां तुम सुबह शाम इस्तेमाल किया करो, इंशाल्लाह तुम ठीक हो जाएंगे। उसने इस्तेमाल किया तो वे ठीक हो गई। किसी ने हकीम साहब पूछा कि ये सारी नुस्खे उसने आजमा लिए थे, किसी से वायदा नहीं हो रहा था, आपने कौन सी ऐसे दवा दी? तो उन्होंने कहा इलायची दाना, इलायची का जो दाना होता है वो दिया मैंने। और शुरू में अगर मैं बता देता कि तुम इलायची दाना खाना तो उसको कभी भी उसके दिल में उतरता नहीं, क्योंकि इतनी आसान चीज, इतनी छोटी सी चीज, इतने बड़े बड़े इलाज करने के बाद, इतने बड़े बड़े नुस्खा आजमाने के बाद ये छोटी सी चीज हकीम साहब ने बता दी तो कदर ना होती। इसलिए मैंने कहा 3 दिन चक्कर लगाओ, 3 दिन इंतजार करो और 500 रुपए खर्च करो तो तुम्हें फायदा होगा। अब जो खाया फायदा होगी। तो बाद अवकात छोटी चीज की कदर नहीं होती, जो आसान चीज होती है उसकी इंसान कदर नहीं करता। इसलिए मैं पहले यह बता रहा हूं कि ये दो चीजें जो मैं बताने जा रहा हूं अपने बुजुर्गों से सुनी है, तजर्बा किया है अल्लाह ताला के फजल करम से। अल्लाह जल्ला जलालुहु का कुर्ब हासिल करने के लिए, अल्लाह ताला के करीब पहुंचने के लिए नुस्खा इकसीर है, मगर है इलायची दाना के उसकी अगर कदर न की तो फायदा नहीं होगा, और कदर समझ कर करो तो अल्लाह तबारक व तआला की रहमत से बहुत जल्दी फायदा होगा, बहुत जल्दी अल्लाह ताला का रसाई होगी। वो क्या है दो चीजें? एक दुआ की कसरत, अल्लाह ताला से दुआ मांगने की कसरत, और एक अल्लाह जल्ला जलालुहु की नेमतों पर शुक्र की कसरत। एक दुआ की कसरत और एक अल्लाह ताला की नेमतों पर शुक्र अदा करने की कसरत, ये दो चीजें। अगर इसका आदमी आदि बन जाए, आदत पड़ जाए, तो मैं समझता हूं शायद कोई लम्हा इंसान का ऐसा ना हो जिसमें वो कुछ ना कुछ या तो मांग ना रहा हो या अल्लाह जलालुहु की नेमतों का शुक्र ना कर रहा हो। दोनों चीजें अजीम हो गई, अजीम इबादत है, अल्लाह जलालुहु तक पहुंचने का अजीम वसीला है। दुआ कर पहले भी अर्ज किया है कि अपनी हर छोटी बड़ी हाजत अल्लाह ताला से मांग। अजीब जात है मेरे मालिक की कि सारी दुनिया में कितना बड़े कोई गनी दाता हो, कितना सखी दाता हो, उसके पास आदमी हर वक्त खड़ा है मांगने के लिए, कभी ये मांग रहा है, कभी वो मांग रहा है, कभी वो मांग रहा है। थोड़ी देर तक तो वो उसको बर्दाश्त करेगा, बाद में उसको धक्के देकर कुछ दिनों तो आदत ही बना ली, फिर अब पीछा ले लिया, छोड़ देगा उसको। लेकिन मेरे मालिक का कहना यह है कि जितना मुझसे मांगोगे उतना ही मैं तुमसे खुश होऊंगा, उतना ही तुमसे राजी होऊंगा, उतना ही तुम्हें अपना कुर्ब अदा करूंगा। अल्लाह क्या फरमाया, इज़ा सअलका इबादी अन्नी फइन्नी करीब, जब मेरे बंदे तुमसे मेरे बारे में सवाल करें तो कह देना मैं तुम्हारे बहुत करीब हूं। उजीब उदावत इजा दान, जब कोई दुआ करने वाला मुझसे दुआ करता है मैं उसकी दुआ कबूल करता हूं, کوئی دعا ایسی نہیں ہے جو قبول نہ ہوتی ہو. خوب سمجھ لو، قبول سب سے پہلے اس معنی میں ہوتی ہے کہ اس کے ذریعے اللہ تعالیٰ اپنا قرب عطا فرماتے. سب سے پہلا اس کی قبولیت یہ ہے کہ جو تم مانگ رہے ہو وہ ملے نہ ملے وہ اللہ تعالیٰ کی حکمت ہے، لیکن قبول سب سے پہلے قبولیت یہ ہے کہ اللہ تعالیٰ کہتے ہیں میں قریب ہوں، تمہارے قریب آ گیا، تم میرے قریب آ گئے. اجیب دعوت الداع اذا دعان، کتنے پیار سے کہنے لگا ہم تمہارے قریب ہیں، ہم تمہارے قریب ہیں. جب دعا کرنے والا دعا مانگتا ہے تو میں اس کی دعا قبول کرتا ہوں. قبول کرنے کا معنی یہ سب سے پہلا اثر اس کا یہ ہے کہ میرا قرب تمہارے حاصل ہو گیا، تم نے میرے اللہ کو پکار لیا، تم اللہ کے قریب ہو گئے. اور دوسرا اثر یہ کہ فوراً بلا تاخیر وہ دعا عبادت میں لکھی گئی. الدعاء هو العبادة، حدیث الفاظی، اور بعد میں الدعاء مخ العبادة، دعا عبادت کا مغز ہے. تو وہ فوراً کے فوراً عبادت لکھی گئی، فوراً کے فوراً ثواب مل گیا. تو دو فائدے تو نقد فوراً حاصل ہو جاتے ہیں، ایک اللہ جل جلالہ کا قرب اور دوسرے ثواب، عبادت کا ثواب. پھر اللہ تبارک و تعالیٰ اپنی کائنات کے خالق و مالک ہیں، ان سے زیادہ حکمت کوئی نہیں جانتا. تمہارے حق میں اگر جو چیز تم مانگ رہے ہو وہ فائدہ مند ہوتی ہے دے دیتے ہیں، کبھی جلدی کبھی تھوڑے وقفے کے بعد دے دیتے ہیں. اور جب دیکھتے ہیں کہ یہ اس بندے بیوقوف ہے، نادان ہے، یہ جو چیز مانگ رہا ہے اس کے حق میں فائدہ مند نہیں، تو پھر نہیں دیتے، اس سے اچھی چیز دے دیتے ہیں. اللہ تبارک و تعالیٰ اس سے اچھی چیز دے دیتے ہیں، یہ اللہ تبارک و تعالیٰ کی سنت. تو دعا اللہ جل جلالہ سے قریب ہونے کا بہترین ذریعہ. تو نبی کریم سرورِ دو عالم صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ نبی کریم صلی اللہ علیہ وسلم کے درجات میں پہم ترقی عطا فرما رہے ہیں، آپ نے دعائیں سکھا دی. کیوں سکھا دی؟ کہ یہ بیوقوف میرے امتی، یہ ان کو دعا مانگنا بھی نہیں آتا، کیا مانگے، کس طرح مانگے، مانگنا بھی نہیں آتا. تو چلو میں ہی سکھا دیتا ہوں کیا مانگو. تو نبی کریم صلی اللہ علیہ وسلم نے دعائیں سکھائی ہیں جو اللہ کے نیک بندوں نے مختلف کتابوں میں جمع کر دی ہیں. حسن حسین علامہ جلوری رحمۃ اللہ علیہ نے نبی کریم صلی اللہ علیہ وسلم سے جتنی دعائیں منقول ہیں وہ ساری کی ساری جمع کر دی ہیں حسن حسین. اس کا خلاصہ کیا علامہ سیوطی نے الحزب العظم میں، اس کا بھی خلاصہ کر دیا ہمارے حضرت کی مولانا تھانوی نے منا جاتے مقبول میں، وہ معصور دعائیں. کیا کوئی بندہ مانگے گا جو نبی کریم صلی اللہ علیہ وسلم نے مانگی ہے؟ میرا دل چاہتا ہے اللہ نے توفیق دی تو دل چاہتا ہے کبھی مناجات مقبول کی تشریح کروں آپ کے پاس، اس کی دعاؤں کی تشریح کروں. کیا 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 مانگا ہے نبی کریم صلی اللہ علیہ وسلم؟ پیغمبر ہی مانگ سکتا ہے. میرے تمہارے دماغ میں بھی وہ باتیں نہیں آ سکتی، تصور میں نہیں آ سکتی جو باتیں نبی کریم صلی اللہ علیہ وسلم نے مانگ لی. تو ایک تو آپ نے دعائیں مانگ مانگ کر اور صحابہ کرام کے سامنے وہ بتا کر اتنا بڑا ذخیرہ دعاؤں کا جمع کر دیا کہ آدمی اگر اپنی دنیا کی آخرت کی کوئی حاجت بھی ہو وہ چھوٹی نہیں ہے. اور ایسے الفاظ سے مانگی ہیں ایسے کہ میں کیا بتاؤں، وہ آدمی کہ وہم و گمان میں بھی وہ تعبیر نہیں آتی جو نبی کریم صلی اللہ علیہ وسلم. تو دعا کی کثرت، اس میں پہلا کام تو میں یہ عرض کرنا چاہتا ہوں، اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے کہ بھائی تھوڑا سا وقت تلاوت کے لیے تو نکالنا ہی چاہیے نا ہر مسلمان کو. تلاوت کرنے کے بعد تھوڑی سی وہ مناجات مقبول یا حزب العظم یا حسن حسین جو بھی میسر آ جائے، آسان ترین جو ہر جگہ ملتی ہے مناجات مقبول ہے، تو اس مناجات مقبول میں منزلیں مقرر کر دی. اس کا یہ مطلب نہیں ہے مناجات مقبول کی منزلوں کا کہ جو ہفتے کے دن کی دعائیں لکھی ہوئی ہیں آپ ہفتے کے دن مانگا کرتے تھے، یہ اتوار کے دن کی جو لکھی ہوئی ہیں وہ اتوار کے دن مانگا، ایسا نہیں ہے. دعائیں جمع کی ہیں ہماری آسانی کے لیے، کہہ دیا بھائی یہ ہفتے جمعہ کو پڑھ لیا کرو، یہ ہفتے کو پڑھ لیا کرو، یہ اتوار کو پڑھ لیا کرو. تو ہر آدمی اللہ تعالیٰ اپنی رحمت سے ہم سب کو توفیق عطا فرمائے کہ تھوڑا سا وقت اگر صرف عربی میں پڑھنی ہو، صرف عربی میں پڑھنا اور عربی جاننے والا آدمی ہو، تو مجھے ایک منزل میں 3-3.5 منٹ لگتے ہیں زیادہ سے زیادہ. اگر کوئی آدمی ذرا اٹک کر پڑھنے والا ہو تو 5-7 منٹ لگ جائیں گے. ایک منزل مناجات مقبول کی، اس میں مشکل سے پڑھنے جانے والے کو 3-3.5 منٹ اور ذرا اٹک کر پڑھنے والے کو 5-7 منٹ لگیں گے. تجربہ یہ ہے. اب بتاؤ 5-7 منٹ کیا چیز ہے؟ کھڑے ہو کر بیوقوفی میں اور کھڑے ہو کر فضولیات میں 5 منٹ ہم خرچ کر دیتے ہیں، لیکن وہ خزانہ جو نبی کریم صلی اللہ علیہ وسلم چھوڑ کر گئے، دعاؤں کا خزانہ، اور ان میں سے ہر دعا ایسی ہے، تقریباً ہر دعا ایسی ہے کہ دنیا و آخرت کی ساری بھلائیاں اس میں جمع ہو گئی. تو جو بندہ روزانہ مانگے اللہ میاں سے، وہ دعائیں مانگے روزانہ مانگے 3-5 منٹ تک وہ کرے، معلوم کر دیں گے میرے مولا اس کو معلوم کر دیں گے وہ رحیم و کریم ذات، وہ جو ہمارے ایک ایک حاجت کو جانتی بھی ہے اور ہماری حاجت روائی بھی کرتی ہے، وہ اس اپنے بندے کو محروم کریں گے جو اس کے محبوب نبی صلی اللہ علیہ وسلم کی بتائی ہوئی دعائیں پڑھ رہا ہے. اور مناجات مقبول میں حضرت والا نے شروع کیا ہے، پہلی منزل جو ہے وہ ہفتے کے دن کی، وہ اس میں ساری قرآن ہی دعائیں ہیں، قرآن نے جو دعائیں سنائی، قرآن کریم نے جو دعائیں سنائی، اور وہ رسول کریم صلی اللہ علیہ وسلم بھی مانگا کرتے تھے. اب بتاؤ جو دعا اللہ تبارک و تعالیٰ فرما رہے ہیں یہ مانگو تو وہ نہیں دیں گے. ایک طرف ہم سے کہہ رہے ہیں پڑھو، کہو یہ الفاظ کہو، مجھ سے مانگو، تو ایسا کون، یعنی دنیا میں بھی کوئی ایسا شخص بہت ہی سنگدل ہوگا کہ ایک طرف وہ دعوت دے کہ مجھ سے مانگو تو ادھر مانگ لو. یہ تو سنگدل سے سنگدل انسان بھی ایسا نہیں کرے گا. تو میرے مالک و خالق جو رحمان و رحیم، وہ کہہ رہا ہے کہ یہ کہو وَقُلْ رَبِّ اغْفِرْ وَارْحَمْ أَنْتَ خَيْرُ الرَّاحِمِينَ، کہو کیا کہو، رب اغفر وارحم وانت خیر الراحمین، اے پروردگار میری مغفرت کر دیجئے، مجھ پر رحمت کیجئے، آپ سب سے بہترین رحمت کرنا ہو. یعنی کہو رب اغفر وارحم وانت خیر الراحمین. جب وہ کہہ رہے ہیں کہ کہو اور وہ فرما رہے ہیں کہ یہ الفاظ ان الفاظ کے ساتھ مجھ سے مانگو، تو ممکن نہیں ہے کہ وہ رد کر دیں، ممکن نہیں ہے کہ رد. اور دنیا کی جو باتیں ہوتی ہیں نا، یہ دنیا کی کوئی چیز مانگتے ہیں نا ہم، یہ مانگتے ہیں مثلا کہ یا اللہ مجھے زیادہ پیسے دے دیجئے مثلا، تو ہو سکتا ہے کہ ہماری مصلحت کے خلاف ہو، زیادہ پیسے آئیں گے تو پتہ نہیں کیا سرکشی پیدا ہو جائے. لیکن جب دین کی بات مانگ رہا ہے بندہ کہ اللہ مجھ پر مغفرت فرمائیے، میرے گناہوں کے مغفرت فرما دیجئے، مجھے گناہوں سے بچا دیجئے اور رحمت فرمائیے، تو اس میں تو یہ نہیں ہو سکتا کہ دین کے اوپر چلنے میں چلنا مصلحت کے خلاف ہو، اللہ تعالیٰ کی مصلحت کے خلاف، تو دیں گے ضرور. تو اس وجہ سے اللہ تبارک و تعالیٰ کی سکھائی ہوئی دعائیں تو بالکل پکی ہے کہ انشاءاللہ ضرور قبول ہوں گی، قبول ہوں گے اس معنی میں بھی کہ قرب پیدا ہوگا، उस माने में भी कि सवाब मिलेगा, और उस माने में भी कि दीन मांग रहे हो तो दीन मिलेगा तुम्हें इंशाअल्लाह अल्लाह तबारक व तआला के। तो वो मुनाजात मकबूल की एक मंजिल का रोजाना मामूल बना ले बंदा, क्या मुश्किल काम है। 3-3.5 मिनट 5 से 7 मिनट लगते हैं एक मंजिल, और उसमें दुनिया आखिरत की सारी भलाइयां आ जाती। अलबत्ता एक बात अर्ज करता हूं, वो ये कि दुआ जो होती है ना वो पढ़ने के लिए नहीं होती, मांगने के लिए होती। दुआ मांगी जाती है, पढ़ना नहीं बल्कि मांगना। मांगना उस वक्त होता है जब आदमी जरा सा समझ के पढ़े। अगर किसी को अरबी आती है और अरबी में दुआ जो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की मनकूल है वो पढ़ता है और मांगता है तो दिल लगाकर जो मांग रहे हैं उसको, वो दुआएं हैं ऐसी कि आदमी का दिल खींच, तो उसके माना पर गौर करके मांगे अल्लाह ताला, सिर्फ पढ़े नहीं मांगे। और जिनको अरबी नहीं आती तो अल्हम्दुलिल्लाह दुआओं की किताबों के साथ तर्जमे भी छपे हुए हैं, तर्जमे छपे हुए ना, तो थोड़ा सा वक्त और लगा लें, वो अल्फाज भी पढ़े, क्योंकि उन अल्फाज में बना कर कुछ बरकत और नूर है जो हुजूर अब्दुल्लाह के दवाने मुबारक से जो अल्फाज निकले उसमें नूर है। चाहे आप वही बात दूसरे अल्फाज में कहते हैं उसमें वो नूर नहीं होगा। एक हदीस है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक सहाबी को ये फरमाया कि जब रात को तुम बिस्तर पर लेटो तो बिस्तर पर लेटते वक्त अपना कोशिश करो कि क़िबला रुख होकर लेटो। ये सुन्नत है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, क़िबला रुख होकर लेटो और ये कहो, अल्फाज आपने सिखाए, फरमाया ये कहो اللهم اسلمت وجهي اليك والجأت ظهري اليك, اللهم اسلمت نفسي اليك والجأت ظهري اليك وفوضت امري اليك رغبه ورهبه اليك لا ملجأ ولا منجأ منك الا اليك اللهم امنت بكتابك الذي انزلت وبنبيك الذي ارسلت। ये दुआ सिखाई सहाबी, और सहाबी ने उसको याद करने की कोशिश की तो आपने जो अल्फाज कहे थे वैसे अल्लाहुम्मा आमंतु किताबी कर लदी अंजलता व बे नबी जी कर लदी अरसलता। तो सहाबी ने जब दोहराया तो बे नबी जी कर लदी अरसलता के बजाय कह दिया बे रसूल ही कर लदी अरसलता। उसके माना है कि या अल्लाह मैं ईमान लाया आपकी उस किताब पर जो आपने नाज़िल की है, और आपके उस हुजूर ने जो अल्फाज फरमाए थे आपके उस नबी पर जो आपने भेजा। सहाबी ने कह दिया अल्लाह मैं ईमान लाया आपकी किताब पर जो आपने नाज़िल की और मैं उस रसूल पर जो आपने भेजा। रसूल का नबी के बजाय रसूल का बोल, अब माना तो एक ही है और मुराद उससे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम है, लेकिन आपने फरमाया कि नहीं जो अल्फाज मैंने कहे थे वो कहो। आमंतु बिकिताबी कल्लज़ी अंजलता व बिनबिय्यिक कल्लज़ी अरसलता, तस्दीक फरमाई। हालांकि माना वही थे लेकिन बात ये थी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज में जो अल्लाह ताला ने नूर रखा उसमें जो बरकत रखी वो इंसान अपने अल्फाज में अगर वो बात कहेगा तो उसमें वो नूर और वो बरकत नहीं होगी। एक बात, दूसरी बात यह कि जब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज में दुआ मांगेगा तो उसमें इत्तिबाए सुन्नत का सवाब भी मिलेगा, इत्तिबाए सुन्नत का भी मिलेगा। अल्फाज का नूर और बरकत एक तरफ और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के इत्तिबा की का सवाब और उसकी बरकत अपनी जगह। इसलिए आपने कहा कि नहीं वही लगता हो कि नबी ये कर लगी कर सकता। तो ये सिखा दिया कि मैं जो अल्फाज जिन अल्फाज में दुआ मांग रहा हूं उन अल्फाज को सीखो और उन अल्फाज को उसी तरह अदा करो तो उसमें ज्यादा तुम्हें फायदा हासिल होगा बनिस्बत के कि अपने अल्फाज में मांगो। लिहाजा जब मुनाजात मकबूल पढ़ो तो मुनाजात मकबूल पढ़ते वक्त जिनको अरबी नहीं आती या दुआ का मतलब समझ में नहीं आ रहा तो तर्जमे के साथ कुछ पढ़े, लेकिन साथ ही अल्फाज भी ना छोड़े रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम। अरबी में भी पढ़े और उसके साथ उर्दू में पढ़े। चलो अगर एक मंजिल नहीं आधी मंजिल पढ़ ली, वक्त कम है तो मैं तो यहां तक कहता हूं कोई जरूरी कि पूरी मंजिल की पाबंदी करे आदमी, मकसूद तो वो दुआएं हैं। लिहाजा आधी पढ़ लो लेकिन साथ तर्जमे के साथ पढ़ो। और हमारे बाद बुजुर्गों ने मुनाजात मकबूल की दुआओं को नज्म भी कर दिया शेर। मुनाजात मकबूल जो पहले सभी होती थी मोटी, उसमें उर्दू जबान में सारी दुआओं के को नज्म कर दिया है, शेर शेर में दुआएं कर दी है। और इतना तो है ही कि जहां वो दुआएं हैं वहां साथ साथ उर्दू में तर्जमा भी लिखा हुआ है, तो वो तर्जमे की तरफ ध्यान करके दुआ। मैं आपसे क्या बताऊं, ये 5 मिनट का काम, चलो 7 मिनट का, चलो जब उर्दू तर्जमे के साथ पढ़ो तो 10 मिनट लग जाएंगे, 12 मिनट लग जाएंगे, लेकिन रोजाना करो तो हर दुआ जो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई है वो एक तरफ तो दुनिया और आखिरत की सलाह व फलाह वाली दुआ है और दूसरी तरफ उस दुआ से अल्लाह तबारक व ताला का जो कुर्ब हासिल होगा और उस अल्लाह का जो ताल्लुक पैदा होगा वो किसी बड़े से बड़े मुजाहदे से भी वादा पास नहीं होता। तो मुनाजात मकबूल की दुआएं पढ़ो। अल्लाह ने तौफीक दी, दिल चाह रहा है मेरा कि उन दुआओं की वो मैं पढ़ूं आपके सामने और उसकी थोड़ी तशरीह करूं तो पता चले कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम क्या कुछ मांग गए हमारे लिए। एक तो ये दुआ का काम मुनाजात मकबूल की दुआएं, और जो मुख्तलिफ औकात में दुआएं तलकीन फरमाई हैं, मस्जिद में दाखिल हो तो ये पढ़ो, निकलो तो ये पढ़ो, बैतुल खला में जाओ तो ये पढ़ो, बाहर निकलो तो ये पढ़ो, सवारी पर सवार हो तो ये पढ़ो, घर में दाखिल हो तो ये पढ़ो, वो अज़कार उनकी पाबंदी कर लो। दो बातें हो गई। तीसरी ये कि अपनी जो कोई छोटी बड़ी हाजत पेश आए, हर वक्त इंसान किसी ना किसी हाजत में होता है, कोई वक्त ऐसा नहीं है जब इंसान किसी हाजत से बेनियाज हो। छोटी सी हाजत हो अल्लाह ताला से, या अल्लाह मैं अभी बाहर निकल रहा हूं दूसरी जगह जाना है, अल्लाह अच्छी सवारी अता फरमा, या अल्लाह सवारी में बैठ गया हूं आफियत के साथ घर पहुंचा दी, या अल्लाह घर पहुंच रहा हूं घर में सबको अच्छे आफियत के साथ पाऊं, अच्छी हालत में पाऊं, कोई बुरी चीज कोई बुरा मुद्दा सामने ना आए। अब देखो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाते हैं, फरमाते हैं कि अगर तुम्हारे जूते का चश्मा भी टूट जाए तो अल्लाह ताला का, जूते का चश्मा भी टूट जाए अल्लाह ताला से मांगो। बस सीधी सी बात बधाई नजर आती है कि जूते का चश्मा टूट गया तो किसी मोची के पास जाए उसे ठीक कराए, लेकिन सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि पहले अल्लाह से दुआ मांगो, या अल्लाह मेरे जूते का चश्मा टूट गया तो ठीक कर दीजिए, या अल्लाह मुझे जुकाम हो गया इसको ठीक कर दी, या अल्लाह मेरे कपड़ा फट गया इसको फिर तरीके से मैं सीने की तौफीक अदा फरमा दी। छोटी 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 बातें भी अल्लाह ताला से मांगो। मेरे हजरत वाला हजरत आरिफ सल्लल्लाहु अलैहि वसल्लम बड़ी काम की बात फरमाया करते थे कि देखो अल्लाह तबारक व ताला के सामने ऐसे मंगते बन जाओ, मंगते मंगते मांगने वाले ऐसे बन जाओ जैसे कि एक बच्चा होता है ना, बच्चा छोटा बच्चा बिल्कुल अभी उसको कुछ होश हवास नहीं है, कुछ अकल भी नहीं है, उसको जब कोई हाजत होती है फौरन माँ को पुकारता है अम्मी अम्मी करके, अगर कोई उसको मारेगा घर से बाहर है कहीं खेल रहा है बच्चों के साथ और वहां उसकी पिटाई हो गई, किसी बच्चे ने उसको टक्कर दे दिया, किसी ने मार दिया, वहीं से पुकारेगा अम्मी करके, उसको रोएगा और अम्मी को पुकारेगा, حالانکہ جانتا ہے اپنی موجود نہیں ہے، سن بھی نہیں رہے، لیکن اس کو ماں سے تعلق ایسا پیدا ہو گیا ہے کہ جو کوئی حاضر ہوتی ہے اپنی ماں سے کہتا ہے، ماں امی کو پکارتا ہے، ماں کو پکارتا ہے، تو حالانکہ ماں دور بھی ہے، سن بھی نہیں رہی، اس کے اندر طاقت بھی نہیں ہے کہ جو حاجت اس کو پیش آئی ہے اس کو پوری کر دے، لیکن وہ ماں کو پکارتا ہے. تو میاں حضرت فرماتے تھے، ارے اللہ کے بندو، اللہ تعالیٰ کے ساتھ کم از کم ایسے بن جاؤ جیسے بچہ کا تعلق ماں سے ہوتا ہے، کہ جو کوئی تکلیف پہنچے، جو کوئی حاجت پیش آئے، وہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں پیش کرو اور کہو یا اللہ یہ ہو گیا، میرا یہ کام درست کر. تو دیکھو کیا سے کیا ہو جاتا ہے، کیا سے کیا ہو جاتا ہے. اللہ تبارک و تعالیٰ سے مانگنے کی جواب دیتا ہے. دیکھو ایک تو مرحلہ وہ آتا ہے کہ آدمی کے پاس اور کوئی چارہ ہی نہیں ہوتا، تو مجبور ہو کر سارے دنیا کے وسائل استعمال کرنے کے بعد سب جب ناکارا ہو جاتے ہیں، کسی سے مقصد حاضر نہیں ہو رہا ہوتا، تو آخر میں جا کر کہتا ہی گرے سے گرا مسلمان ہو وہ اللہ کی طرف رجوع کرتا ہی، کہتا ہے یا اللہ اب اور تو سارے راستے بند ہو گئے، اب صرف آپ ہی ہیں. تو وہ مجبوری میں مانگتا ہے، مجبوری میں مانگتا ہے. بیمار ہوا، ڈاکٹر کا علاج کیا، حکیم کا علاج کیا، ہومیوپیتھی کا علاج کیا، تدبیریں کی، تعویذ گنڈے کیے، کچھ بھی فائدہ نہیں ہو رہا، اب بڑھ رہی بیماری. آخر میں جب مجبور ہو جاتا ہے تو کہتا ہے یا اللہ اور تو سارے راستے بند ہو گئے، آپ ہی مجبوری میں جا کے مانگ رہا ہے. اور جب مجبور نہیں ہے، بظاہر اسباب سامنے نظر آ رہے ہیں تو بھولے ہوئے کا طرف، تو ایک مجبوری کی دعا ہے اور ایک اللہ تعالی سے محبت کی دعا ہے کہ یہ میرا محبوب ہے، یہ مجھ سے محبت کرنے والا ہے، میں اس کو ہر وقت پکاروں. دونوں میں زمین آسمان کا فرق. اللہ تعالی نبی کریم صلی اللہ علیہ وسلم نے وہ بھی سکھا دیا کہ جب کبھی سارے راستے بند ہو جائیں تو پھر کس طرح پکارو، یا احدم اللہ احد اللہ، یا سندم اللہ سند اللہ، یا من یکفی عن کل احد ولا یکفی منہ احد، یا احدم اللہ احد اللہ، یا سندم اللہ سند اللہ، انقطاع رجاء الا منک. یہ الفاظ اللہ کے نبی کے. اللہ تو وہ ہے کہ سارے دنیا کے حاجتوں کو پورا کرتا ہے اور کافی ہو جاتا ہے، لیکن تجھ سے بے نیازی کسی کو نہیں ہو سکتی. یا احدم اللہ احد، یا اللہ جس کا کوئی نہیں ہے تو اس کا ہے، یا سندم اللہ سند اللہ، جس کا کوئی سہارا نہیں تو اس کا سہارا ہے. انتظار رجاء الا منک، اللہ ساری امیدیں ختم ہو گئی ہیں سوائے آپ کے. نجینی مما نفی، جس حالت میں ہوں اللہ مجھے اس سے نجات دے دی. یہ مجبوری کی دعا، مجبوری کی دعا بھی سکھا دی سرکاری دعا نے. ایسا حالت میں کیا مانگ، کس طرح مانگ، وہ بھی سکھا دی. لیکن آپ فرما رہے ہیں مجبوری، بظاہر مجبوری نظر نہیں آ رہی، جوتے کا چشمہ ٹوٹا ہے اور اسباب موجود ہیں، پیسے جیب میں پڑے ہوئے ہیں، موچی مہیا ہے، جا کر اس سے ہم اپنا چشمہ ٹھیک کرا سکتے ہیں، لیکن اس کو بھی اللہ سے مانگو. اللہ تعالیٰ ہمارے حضرت والا حضرت حکیم المتمانہ تھانوی تعالیٰ فرماتے ہیں کہ آپ کو پیاس لگی، پیاس لگی، کسی اپنے ساتھی سے کہا کہ ابھی مجھے پیاس لگ رہی ہے پانی لا دو. وہ پانی لے کر آ رہا ہے، ہاتھ میں اس کے گلاس ہے، پانی اس میں بھرا ہوا ہے، سامنے سے نظر آ رہا ہے. حضرت فرماتے ہیں اس وقت مانگو، مانگو کہ یا اللہ یہ گلاس مجھ تک پہنچ جائے اور پانی پی کر میری پیاس دور ہو جائے. اس کو بھی مانگو، بتا کے اسباب سارے موجود ہیں، لے کر آ رہا ہے، لیکن اس کو بھی مانگو. کیوں؟ اس لیے کہ دینے والا تو وہ یہ ہو سکتا ہے راستے میں گر جائے پانی، ہو سکتا ہے کہ پانی پیو اور بجائے پیاس دور ہونے کے اس سے کوئی بیماری لاگ پہنچے، تو وہ بھی مانگو. تو یہ عادت ڈالنے سے یہ دوسری چیز. ایک بات میں نے عرض کی ہے، مناجات مقبول کی پابندی روزانہ، پوری منزل، پوری منزل نہ ہو تو آدھی، لیکن سمجھ کر مانگ کر اللہ تبارک و تعالیٰ سے مانگ کر. اور بھائی ایک آخر ہم مسلمان ہیں، तो वो दुआएं याद ही क्यों ना कर लें, याद क्यों ना कर लें वो दुआएं। पर उन वो दुआएं जो सरकार को आलम खास ने मांगी है, नफली नमाज में सजदे में पढ़ के मांगो अल्लाह तबारक व तआला की बारगाह में। हदीस में आता है कि बंदा सबसे ज्यादा करीब अपने अल्लाह से उसत होता है तो सजदे में होता है। और दुआएं वो जो कुरान ने सिखाई है या नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सिखाई है वो सजदे में पढ़कर मांगो। एक हदीस में मरवी है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि रुकू की हालत में अल्लाह ताला की सना और हम्द ज्यादा करो, रुकू की हालत में अल्लाह ताला की सना और हम्द ज्यादा करो, यानी वो अल्फाज कहो जो अल्लाह ताला की सना पर मुश्तमिल है। सुभानक अल्लाह व बिहम्दिक मतलब सुभानक अल्लाह, सुभानक अल्लाह को कहते ही है, उसके अलावा सना के जितने अल्फाज मकबूल हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, सुभान अल मलिक, सुभान अल मलिक अल कुद्दूस, सुभान अल मलिक वल कलकू, सुभान अल इज्जत वल अजमत वल हैबत वल कुदरत वल जलाल वल जमाल वल कमाल वल किब्रिया वल जबरूत, सुभान अल मलिक अल हय अल कय्यूम अल्लज़ी ला यनामु वला यमूत, सुब्हुह अल कुद्दूस। जो सना के अल्फाज हैं रुकू के अंदर सना के अल्फाज ज्यादा कहो, दुआ भी मांग लो कोई बात नहीं। और नफली नमाज की बातें कर रहा हूं, नफली नमाज में रुकू के अंदर सना के अल्फाज ज्यादा कहो हदीस में, और सजदे में दुआएं ज्यादा मांगो। वो दुआएं जो नबी कुरान ने सिखाई है और कुछ नहीं, तो रब्बाना आतिना फिद दुनिया हसनतन वफिल आखिरति हसनतन, पढ़ते रहो, मांगते रहो, मांगते रहो। और अगर ये दुआएं याद कर ली नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई दुआएं, तो वो पढ़ो सजदे के अंदर कहो, तो देखो क्या लुत्फ आता है और कैसा अल्लाह तबारक व तआला से कुर्ब हासिल होता है उन दुआओं से। मुनाजात मकबूल की पाबंदी, अदअया माथूरा यानी मुख्तलिफ औकात में जो दुआएं सिखाई गई हैं उनकी पाबंदी, और तीसरे अपनी हर हाजत अल्लाह ताला के सामने पेश करके मांगने की आदत, इसकी मशक। तीन बातें, अच्छा तीन बातें हैं, इन तीन बातों की पाबंदी कर लो मशक करके। जैसे मैंने बताया ना, है बगैर आसान काम है, बिल्कुल लंबा चौड़ा नहीं है, लेकिन मश्क करनी पड़ेगी, कदर करके मश्क करके इस पर अमल करोगे तो देखो अल्लाह तबारक व तआला के साथ कितना ताल्लुक मजबूत होता है। अल्लाह ताला मुझे भी आपको भी इसकी तौफीक अता फरमाए, अपने सब हाजरीन को सब उनके तमाम जायज मकासिद में कामयाबी अता फरमाए। अजान का वक्त हो गया है, अल्लाह तबारक व तआला हम सबको अमल की तौफीक अता फरमाए। वो सल्लल्लाहु तआला अलैहि